قادر مطلق خدا باپ اور بیٹے اور روح القدس کا فضل اور اطمینان آپ کو ہمیشہ حاصل ہوتا رہے، آمین۔ پچھلے جمعے سے ہم نے خدا کے پاک کلام میں سے ایک بنیادی عقیدہ، جو ابتدائی عقیدہ ہمیں بائبل کے شروع حصے دکھائی دیتا ہے اور خدا کے نزدیک وہ بہت اہم معاملہ ہے، ہم نے اس کے بابت تعلیم پانا شروع کی۔ بائبلی عقیدہ تخلیق، بائبلیکل ڈاکٹرائن آف کریشن، اور تمہید اس کی میں نے یہ جو بیان کی پچھلے جمعے، میں صرف چند باتیں دہرا دوں گا۔ ایوب راست باز تھا، بدی سے دور رہتا تھا، خدا سے ڈرتا تھا، کامل تھا، اس پر مصیبتیں آئیں، دوست آئے اس کے پاس، بات چیت کی اس کے ساتھ، اور دوست جب ایوب کے ساتھ گفتگو کرتے ہیں تو وہ ان کی گفتگو میں ایسا الجھ جاتا ہے کہ اس کے ذہن میں کئی سوال اور باتیں آ جاتی ہیں خدا کو لے کر، اور پھر خدا اس کو جواب دیتا ہے ایوب کو۔ اور جب خدا ایوب کے ان الجھنوں کا، جو اس اب وہ اپنے دوستوں کی باتوں میں الجھ کر اپنی زبان سے الفاظ ادا کر چکا تھا، ان باتوں کا جواب خدا دیتا ہے، ایوب کی کتاب میں سے باب نمبر 38، خدا نے بگولے میں سے ایوب کو جواب دیا کہ کون ہے نادانی کی باتوں سے مصلحت پر پردہ ڈالتا ہے، تو اتنا ہی دانش مند ہے تو مجھے بتا کہ دنیا کو کس نے بنایا، بتا کہ کون تھا میرے ساتھ کہ جس نے پیمائش کرنے کے وقت میری مدد کی، بتا کہ کس نے پانیوں کو باندھا اور سمندر بنائے اور زمین کو قائم کیا اور ساری کائنات میں جو چیزیں ہیں بتا کس نے بنائی۔ مقصد خدا کا اس کو جتانے کا، اس کو بتانے کا، ان سوالوں کا یہ تھا کہ تجھے معلوم ہونا چاہیے کہ جس نے سب کچھ بنایا ہے اس کی قدرت، اس کا اختیار، اس کی حکمت کیسی ہے۔ ہمیں اپنے مسیحی ایمان کو اور خدا کی ذات کو اور خدا کے ساتھ اپنے تعلق کو بہتر طور پر سمجھنے کے لیے بائبلی عقیدہ تخلیق، بائبلیکل ڈاکٹرائن آف کریشن، یعنی بائبل کیا بتاتی ہے کہ دنیا کیسے بنی، اس کو سمجھنا بہت ضروری ہے۔ چند باتیں جو ہم نے سیکھی وہ یہ تھی کہ کائنات خود بخود نہیں بنی، دنیا میں ایسے سائنسدان، فلاسفرز موجود ہیں جو کہتے ہیں کہ جی کوئی خدا نہیں، کوئی بنانے والی ہستی نہیں، سب کچھ خود ہی بنا، ایک ذرہ تھا جو اتنا گرم ہوا، اتنے زور سے گرم ہوتا 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 وہ گھومتا گیا اور اس کو ٹکڑے ہوتے گئے، اور وہ آہستہ آہستہ ٹھنڈے ہوتے رہے کیونکہ گرم بہت تھے، پھر بارشیں ہوتی رہیں، ٹھنڈا ہوتا رہا، ہزاروں لاکھوں کروڑوں سال گزر گئے اور وہ ٹھنڈا ہوتا ہوتا جس حالت میں ٹھنڈا ہوا، کوئی پہاڑ بن گیا، کوئی میدان بن گیا، اور پھر وہ ایک سوپ سا بن گیا، اور اس سوپ میں سے آہستہ آہستہ ایک ذرے کے جتنا ایک جانور بنا جو نظر نہیں آتا انسانی آنکھ سے، اور اس ایک ذرے سے آگے پھر جانور بنے، پرندے بنے، پودے بنے، اور پھر بندر، چمپینزی، بن مانس جیسی مخلوق بھی بن گئے، پھر اس میں سے ہوتے ہوتے ہم انسان بن گئے۔ یہ ایک سوچ ہے لوگوں کی، وہ جو کہتے ہیں کہ دنیا خود بخود بنی، میں نے گزارش کی تھی کہ ان کے اپنے وجود کے لیے دو لوگوں کی ضرورت تھی۔ جو کہتے ہیں دنیا خود بن گئی، وہ خود کیسے پیدا ہوئے؟ ان کو بھی پیدا ہونے کے لیے کم از کم دو لوگوں کی ضرورت تھی، جس جو باپ ہوتا اور ماں ہوتی، تو اتنی بڑی کائنات بنائے بغیر، کسی کے بنائے بغیر کیسے بن گئی؟ یہ دنیا بنائی گئی ہے، خود سے بنی نہیں، بنی ہے، اٹ از کریٹڈ، تخلیق کرتا ہے، اور اس کو بنانے والی کوئی افسانوی شخصیت نہیں، کوئی رسالوں اور ناولز میں اور ڈائجسٹ میں لکھی ہوئی کہانیوں کا کوئی کردار نہیں ہے، حقیقی شخصیت ہے، حقیقی ہستی ہے، جو خدا ہے۔ خدا ہے جس نے کائنات کو خلق کیا، بنایا، کریٹ کیا ہے۔ اس ہستی کا بھلے لوگ انکار کرتے ہیں کہ کوئی وجود نہیں، لوگ ہیں جو خدا کے وجود کا انکار کرتے ہیں کہ ہے ہی نہیں۔ بندہ ان سے سوال کرے، آپ کے پاس پوری دنیا کا علم ہے، دنیا میں کوئی ایسا شخص ہو سکتا ہے کہے جی مجھے آسمان، زمین، سورج، چاند، ستاروں اور جو کچھ اس کائنات میں ہے ان سب چیزوں کا علم ہے، میرے سامنے ہیں۔ تو بڑے بڑے سائنسدان اور فلاسفر اس بات میں، اس سوال جب ان سے پوچھا جاتا ہے تو کہتے ہیں نہیں، کتنا کو علم جانتے ہو؟ آدھا؟ نہیں. چوتھا حصہ. کئی کہتے ہیں اچھا چلو مان لیتے ہیں چوتھا حصہ ہی. 25% نالج اس بندے کے پاس ہے، اس کے پاس 75% نالج نہیں ہے. اگر خدا اس 75% میں ہے تو یہ کیسے دعویٰ کر سکتا ہے بندہ کہ مجھے پتا خدا ہے ہی نہیں؟ جس کو اپنی ذات کا پورا علم نہیں وہ خدا کے بارے میں دعویٰ کیسے کر سکتا ہے کہ وہ ہے ہی نہیں؟ آپ سب کے پاکستان میں، ہندوستان میں گھر ہیں، کس کا نہیں ہے؟ میدان میں رہتا ہے، جھونپڑی میں رہتا ہے، کوئی نہیں ہے؟ میں نہیں مانتا کیونکہ میں نے دیکھے نہیں. اگر میں نے دیکھے نہیں ہیں وہ گھر آپ کے جس میں آپ پاکستان یا ہندوستان میں رہتے تھے، تو اس کا کیا مطلب ہوا کہ آپ کا گھر تھا ہی نہیں، ہے ہی نہیں، کوئی گھر ہوگا ہی نہیں؟ lack of knowledge does not mean that person or thing does not exist. اگر آپ کو کسی چیز کا علم نہیں ہے تو اس کا مطلب یہ نہیں ہے کہ وہ چیز، وہ ہستی وجود ہی نہیں رکھتی، وہ آپ کے علم سے باہر ہے، آپ اسے نہیں جانتے. خدا ہے جس نے ساری کائنات بنائی ہے، اور خدا نے دنیا فضول نہیں بنائی، اپنی مرضی سے بنائی. وہ ویلا نہیں بیٹھا ہوا تھا اور اس کو کسی نے ریکویسٹ نہیں کی، آرڈر نہیں کیا تھا کہ یہ ایک دنیا بنا دے، ذرا اس کے پیسے تجھے دے دیں گے. آرڈر پہ، کسی کے آرڈر پہ نہیں بنائی اس نے دنیا. دنیا کا ہر کاریگر کوئی چیز بناتا ہے، مینوفیکچر کرتا ہے، سائنسدان کوئی ڈیوائس بناتے ہیں، آلہ ایجاد کرتے ہیں. دنیا میں کوئی دوائی بنتی ہے تو وہ کوئی آرڈر کرتا ہے انہیں کہ جی ہمارے مریض مر رہے ہیں، اس کی دوائی بناؤ کوئی. ہم کرسی میز، اپنا گھر بنواتے ہیں، ہم اپنے کپڑے سلواتے ہیں، جوتیاں لیتے ہیں، کچھ بھی دنیا میں ہم چیز خریدتے ہیں، کوئی بناتا ہے تو وہ کسی کی درخواست پہ بناتا، بھائی ہمارے لیے یہ چیز بنا دو. خدا نے کسی کی درخواست پہ دنیا نہیں بنائی، خدا نے اپنی مرضی سے بنائی، کیونکہ خدا کو ڈکٹیٹ کرنے والا، کنٹرول کرنے والا کوئی ہے ہی نہیں. خدا کو آرڈر کرنے والا کوئی نہیں ہے دنیا میں، خدا کو حکم دینے والا کوئی نہیں ہے دنیا میں. خدا کام کرتا ہے اپنی مرضی سے، تو دنیا بنائی اپنی مرضی سے. خدا نے ہر ایک چیز خاص مقصد کے لیے بنائی ہے. گزارش کی تھی میں نے کہ لوگ آرام سے بیٹھے ہوتے ہیں گھر میں، اچھا ویلے ہیں، چلو بیگم چھٹی ہے 3 دن، عید کی کڑی بنا لو، پکوڑے بناؤ، بارش ہو رہی ہے چلو پورے بنا لو، کچھ حلوہ بنا لو، فارغ بیٹھے ہیں چلو آؤ یار ایک گیم ہی ہو جائے. خدا فارغ نہیں بیٹھا ہوا تھا، بالکل ویلا نہیں تھا کہ اس کے دل میں خیال ہے اچھا چلو دھیان نہیں لگے، کچھ دھیان لگتے ہیں، کچھ سوچ بٹتی ہے، ہمیں خالی ذہن کیا کرنا ہے. نہیں، دنیا اس نے ایسے ہی کھیل میں نہیں بنائی، ایک مقصد کے تحت اس نے یہ چیزیں ساری بنائی ہے. اور یہ سایہ میں ہے جو ابھی 45واں باب پڑھا، اس میں لکھا ہے اس نے اس جہان کو ابس قائم نہیں کیا، اس نے اس دنیا کو بلا وجہ فضول پیدا نہیں کیا. اس کے مقصد کائنات خدا نے اپنے کلام سے بنائی ہے، میٹیریل سے نہیں بنی. خدا نے آرڈر نہیں کیا تھا کسی کو، جی اتنی مٹی، اتنی اینٹیں، اتنی ریت، اتنی بجری، اتنا سیمنٹ، اتنا سٹیل کا سٹرکچر، اور اتنے مزدور بھیج دو، اتنے کاریگر بھیج دو، اور یہ چیزیں آ گئیں اور کاریگر لگے اور پھر دنیا بنی. نہیں، خدا نے دنیا اپنے کلام سے بنائی ہے، میٹیریل لے کر خدا نے نہیں بنائی کہ اچھا ایک کے اوپر ایک رکھ لیا تو پھر آہستہ آہستہ بنتی گئی. خدا کے کہنے سے دنیا وجود میں آئی ہے، اس کے کلام میں اتنی قدرت ہے. اور پھر یسوع مسیح تمام چیزوں کا خالق اور ان کے تخلیق کی وجہ ہے. دعویٰ کرتے ہیں فلانے، اگر میں نے تجھے نہ پیدا کرنا ہوتا تو میں اس دنیا کو نہ بناتا. آدم کی نسل، پھر کہہ رہا ہوں آدم کی نسل میں سے کوئی ایسا نہیں کہ خدا اس کی بابت کہے کہ اگر میں نے تجھے پیدا نہ کرنا ہوتا تو میں اس دنیا کو نہ بناتا. ہاں ایک ہے جو عورت کی نسل بنا، جس کے وسیلے سے سب کچھ بنا، اور کلوسیوں کے خط میں پہلا باب ہے، 15 آیت سے پڑھنا شروع کر دیں، اسی کے وسیلے سے سب کچھ بنا، کیونکہ ابتدا میں کلام تھا، کلام خدا کے ساتھ تھا، اور کلام خدا تھا، یہی ابتدا میں خدا کے ساتھ تھا، سب چیزیں اسی کے وسیلے سے پیدا ہوئی، اور کوئی بھی چیز جو پیدا ہوئی ہے اس میں سے کوئی بھی چیز اس کے بغیر پیدا نہیں ہوئی، اور یہ کلام مجسم ہوا اور فضل اور سچائی سے معمور ہو کر ہمارے درمیان رہا، اور ہم نے اس کا ایسا جلال دیکھا جیسا باپ کے اکلوتے کا جلال، اور یسوع کے واسطے سب کچھ بنا ہے، اگر اس دنیا میں فرشتے سے لے کر زمین پر رینگنے والے کیڑے تک کوئی بھی مخلوق آپ شمار کر لیں، اس کے تخلیق کا ایک ہی مقصد ہے کہ ہر ایک گھٹنا یسوع کے آگے جھکے، ہر ایک زبان اقرار کرے کہ یسوع مسیح خداوند ہے، یہ مقصد ہے کہ ہر ایک مخلوق جو اس دنیا میں ہے وہ یسوع کے واسطے بنی ہے، یسوع کے واسطے بنی ہے۔ یہاں تک کچھ باتیں تھیں جو میں نے صرف دہرائی ہیں، کیونکہ کچھ نئے چہرے ہیں جنہوں نے پچھلے جمعے مس کیا۔ تمام چیزیں یسوع مسیح میں قائم رہتی ہیں، تمام چیزیں یسوع مسیح میں قائم رہتی ہیں۔ اس بلڈنگ میں سے اگر آئرن سٹرکچر نکال دیا جائے، سٹیل کا سٹرکچر نکال دیا جائے، جو پلرز ہیں ان میں سے لوہا نکال دیا جائے، سریا جسے کہتے ہیں وہ نکال دیا جائے، چھت میں سے سریا نکال دیا جائے، کیا بنے گا اس بلڈنگ کا؟ کولیپس کر جائے گی، گر جائے گی۔ خالی اینٹیں کھڑی کر کے اور ان کے اوپر لکڑیاں رکھ کے عمارتیں نہیں بنتی، ان میں جوڑنے کے لیے، انہیں مضبوط رکھنے کے لیے، انہیں قائم رکھنے کے لیے کچھ چاہیے۔ دنیا کی کوئی بھی چیز ہے اس کو اکٹھا رکھنے کے لیے کوئی طاقت چاہیے، ہمارے لیے زمین پر چلنے کے لیے خدا نے ایک گریویٹیشنل فورس، کشش ثقل بنائی ہے، ہم جتنا مرضی آسمان کی طرف سفر کر لیں لیکن گریں گے ہم زمین کی طرف، کیونکہ زمین ہمیں اپنی طرف کھینچتی ہے۔ دنیا، جتنی چیزیں اس دنیا میں ہیں، اگر یسوع مسیح کائنات میں سے الگ کر دو تو یہ سب کچھ ختم ہو جائے گا، کیونکہ ایک گیت ہے انگریزی کا کہ وہ ساری دنیا اس نے اپنی ہتھیلی میں رکھی ہوئی ہے، ساری دنیا کو سنبھالتا ہے، ساری دنیا جو کائنات میں ہیں چیزیں وہ ساری ختم ہو جائیں، یسوع کو فرق نہیں پڑتا، کیونکہ رہے گا نہ صدا تک مسیح، ساری دنیا ختم ہو جائے یسوع پہ فرق نہیں پڑتا، لیکن اگر یسوع کو مائنس کر دو تو دنیا کا وجود نہیں رہتا، سب چیزیں یسوع میں قائم رہتی ہیں، ہی ہولڈز آل دا تھنگس۔ یسوع نے ساری چیزوں کو حدوں میں رکھا ہوا ہے، قائم رکھا ہوا ہے، کئیوں کی اس نے رسی دراز کی ہوئی ہے، لیکن یہ مت سمجھنا کہ کوئی اس کی دسترس سے باہر ہے، جب اس کا جی چاہے گا وہ ببر کی طرح گرجے گا، اس کی آنکھیں جو آگ کے شعلے کی مانند ہر زبان سے دوداری تلوار نکلتی ہے، اس کے چہرے کا نور ایسا ہے جیسا دن کے وقت کا آفتاب ہے، کوئی اس کی تاب برداشت نہیں کر سکتا، اس کے منہ کی جھڑکی سے پہاڑ بھاگتے ہیں، سمندر راستہ دے دیتا ہے، کوئی برداشت نہیں کر سکتا۔ دنیا یسوع مسیح میں قائم رہتی ہے، کلوسیوں پہلا باب ہے اور 16-17 آیات پڑھے، اسی میں سب چیزیں قائم رہتی ہیں، خواہ آسمان کی ہوں خواہ زمین کی، خواہ حکومتیں ہیں خواہ اختیارات ہیں، کچھ بھی ہے اس کائنات میں یسوع مسیح میں قائم رہتا ہے، تمام چیزیں یسوع مسیح کے اختیار میں ہیں۔ صرف ایک ہی آیت، اور زیادہ بحث کرنے کی ضرورت نہیں، یسوع نے کہا آسمان اور زمین کا کل اختیار مجھے دیا گیا، اس سے آگے بحث کی ضرورت ہی نہیں ہے۔ میں نہیں اس بات کو ضروری سمجھتا کہ اب یسوع کے معجزے اور اس کی قدرتیں بائبل میں سے گنواؤں، اس کو ادھورا ماننے والے بھی مانتے ہیں کہ وہ خالق بھی ہے، وہ زندہ بھی کر دیتا ہے، वो आने वाली बातों को भी जानता है, वो पिछली बातों को भी जानता है, वो हाल की बातें भी जानता है, उसके जैसा है कोई नहीं, क्योंकि उसके इस दुनिया में आना भी अनोखा है। पर सिर्फ वही है जिसने फिर से आना, और वो भी झोलियां उठा के तरले करते हैं, जल्दी आ जा ताकि दुनिया में से दुख खत्म हो जाए, क्योंकि कोई नहीं है जो इबलीस का मुकाबला कर सके किसी भी मजहब में। एक है कि जिसकी आरजू करती है मखलूकात, आ जा जल्दी आ जा। रूह और दुल्हन भी कहती हैं आ, खुदावंद यसू जल्द आ, गैर कौमें भी कहती हैं जल्दी आ जा, उसके आने से हमारे दुख दूर होंगे, हम इबलीस के शिकंजों से छूटेंगे, हम दुखों और मुसीबतों से आजाद होंगे। यस्सू को इख्तियार हासिल है आसमान और जमीन का। हमने बात की कायनात बनी हुई है, बनाई गई है, अपने आप नहीं बनी, खुदा ने बनाई है, यस्सू बनाने वाला है, क्योंकि सब चीजें उसी ने बनाई, उसी के वसीले से हैं, उसी के वास्ते हैं। खुदा का रूह, रूहुल कुद्स भी इस सारे प्रोसेस में एक्टिवली शामिल है। खुदा पाक रूह भी खालिक है, तखलीक करने वाला है। जमीन वीरान और सुनसान थी और खुदा के रूह पानियों की सतह पर जुम्बिश करती थी, वो मूव करता था, और अपने जिंदगी देने वाली कुवत वो इस दुनिया में डाल रहा था कि दुनिया पैदा हो जाए। पैदाइश पहला बाब और दूसरी आयत, अय्यूब 33वें बाब में आयत नंबर 4 है, और जबूर 104 और आयत नंबर 30। वो अपनी रूह से सब कुछ बनाता है, उसने जो बनाया है अपनी रूह से बनाया है, अपनी सांस से, रूह कुछ से। सो ये बात याद रखे, जब बाइबल ने तो ये मामले खत्म कर दिया ना, खुदा के बारे में है, दुनिया कैसे क्यों, पहली आयत ही ये बताती है खुदा ने इब्तिदा में जमीन और आसमान को पैदा किया, और उसके बाद जो मर्जी समझ लो, बाइबल का बुनियादी अकीदा ये है। तो खुदा में बाप भी है, बेटा भी है, रूह कुछ भी है, तीनों इसमें शामिल हैं। जब खालिक की बात करते हैं तो बाप और बेटा रूह कुछ, तीनों अकानीम, ऑल थ्री पर्सन्स ऑफ गॉड हेड, खुदा की हस्ती के अंदर जो तीनों शख्सियतें मौजूद हैं वो तखलीक करने के अमल में बराह रास्त शामिल हैं। और जब खुदा ने बना लिए जानवर तो फिर कहा आओ हम इंसान को अपनी सूरत और शबीह पर बनाएं, हम बाप और बेटा और रूह कुद्स। अब बात हो तखलीक के अमल पे, द प्रोसेस ऑफ क्रिएशन। एक कहानी मैंने आपको बताई, जो फिलोसफर साइंसदान इस दुनिया में बतेरे मानते हैं कि इतने करोड़ साल लगे और फिर आहिस्ता आहिस्ता ठंडा होता होता लावा सूरतें बनती गईं और एक जर्रे से फिर ये सारे जानवर भी बने। भाई समझ नहीं आती, कम अज कम 6,000 साल की इंसानी तारीख हमारे पास रिकॉर्ड में है, इन 6,000 साल में इंसान के पर नहीं निकले, दुम नहीं निकली। इंसानों की अगर पहले दुमें थी, चलो मान लिया जी चिंपैंजी और बंदर की दुम होती है ना, कि जी आहिस्ता आहिस्ता दुम सुकड़ गई तो हमारे हाथ क्यों नहीं सुकड़ना शुरू हो गए, हम कुछ और क्यों नहीं बन गए 6,000 साल में। अमल तखलीक का, बाइबल क्या बताती है, यह बात जहन में रखना। बाइबल इज नॉट द बुक ऑफ साइंस, बाइबल साइंस की किताब नहीं है कि जो आपको बताएगी जुबैदा आप आके टोटकों की तरह के पहले चूल्हा लें, फिर एक दिया सलाई लें, फिर दिया सलाई जलाएं और चूल्हा जलाएं, फिर एक देगची लें उसके ऊपर रखें उसमें तेल डालें और चीजें आहिस्ता आहिस्ता वो सिखाए आपको खाना बनाने की तरकीब। बाइबल में दुनिया बनाने का नुस्खा फार्मूला नहीं लिखा कि कैसे बनी, इतना काफी है ये आपके लिए ज़ियाफ़त तैयार है। कोई पूछता है कितनी देर में, कितने मिनट में, क्या क्या मसाला इसमें डाला था, क्या क्या चीजें इसमें डाली थी, पहले लिख के दो, पहले बता मुझे बताओ, तब मैं इस मेज पे बैठूंगा और खाऊंगा। हम किसी रेस्टोरेंट में जाते हैं, उधर सिर्फ हम मेन्यू पे ऑर्डर करते हैं जी ब्रिंग दिस दिस दिस, हमें कोई सरोकार नहीं उस बंदे ने गंदे हाथों से बनाया है या साफ हाथों से, हमें कोई पता नहीं होता कि उसने एक्सपायर्ड चीजें जिनकी डेट खत्म हो चुकी है वो चीजें डाली हैं उसमें कि नहीं, हमें कुछ पता नहीं होता कि उसने क्या क्या चीज कब कब कितनी कितनी मिकदार में डाली है। हमारे सामने जब डिश आ जाती है हम खुशी से खा लेते हैं, आम खाओ गुठलियां, पेड़ क्यों गिनने, कहां से आया, किस मुल्क का है, किस पेड़ से था, किस तरह का पानी दिया, ट्यूबवेल का पानी था, खाले का पानी था, नहर का पानी था, दरिया का पानी था, किस चीज का पानी था, पूछते हैं। हम किसान से पूछते हैं, अच्छा भाई तूने गोडी तो कर दी तो बीज में से इतना बड़ा बूटा कैसे निकल आया। हम सवाल इंसानों से नहीं करते, खुदा से कैसे सवाल कर दे, तूने कैसे बनाई, दुनिया बना दी उसने, बस कह दिया मैंने बना दी तेरे लिए, जा ऐश कर, मौज कर, काफी है हमारे लिए। लेकिन फिर भी कुछ तरतीब, कुछ तरीका, कुछ अंदाज खुदा ने अपनी किताब में सिर्फ हमारे समझने के लिए और हमारे सीखने के लिए कुछ बातें लिखी हैं। फिर कहूंगा बाइबल में दुनिया को बनाने का फार्मूला नुस्खा खुदा ने नहीं लिखा। खुदा को यह डर नहीं था कि एक दिन आइजक और याकूब और नासर और सवाल पर शाकर मिलेंगे और एक दुनिया ना बना दे फार्मूले के साथ। ये कोका कोला और पेप्सी वालों की बात अक्सर सुनते हैं जी, दुनिया में दो लोग हैं जिनके पास वो फार्मूला है और वो दोनों एक साथ सफर नहीं करते, उनकी हिफाजत बड़ी की जाती है क्योंकि सिर्फ उनको पता है कि फार्मूला क्या है। क्यों हिफाजत करते हैं कि पाकिस्तान में कितने कोला निकल आए थे जी, कि जी वो यहूदियों का है, वो ईसाइयों का है, वो पेप्सी ना पियो, वो कोका कोला ना पियो, हम कोला अपना निकाल लेते हैं। वो इसलिए फार्मूला सेव रखते हैं कि हमारा फार्मूला कॉपी ना हो जाए। खुदा को ये कोई टेंशन नहीं है कि मेरा फार्मूला कॉपी ना हो जाए, उसने तो फार्मूला बता दिया कि मेरे पास एक ही इंग्रेडिएंट था, एक ही रेसिपी थी, एक ही नुस्खा था कि आलम खुदा के कहने से बने। वो कहता गया तो बनते गए, अब अपने कलाम में इतनी ताकत ले आओ तो दुनिया बना लो। प्रोसेस ऑफ क्रिएशन, खुदा ने हर चीज के बारे पहले मंसूबा बना लिया था। ये बिल्कुल फजूल बातें हैं कि जी वक्त गुजरता गया और चीजें बनती गईं, फिर आहिस्ता आहिस्ता ये होता रहा, फिर ये होता गया, फिर ये होता गया। नहीं, खुदा बेवकूफ नहीं है। जहां हमारे अकलमंद तरीन इंसानों की अकल की हद हो जाती है खत्म, उससे आगे हमारे खुदा की हिकमत शुरू होती है। और बाइबल में पौलुस रसूल ने लिखा है कि अगर मान लिया चलो खुदा बेवकूफी है, तो उसकी बेवकूफी इंसानों की अकल से बड़ी है। खुदा को मान लो कि वो जो हिकमत नहीं है उसमें, तो खुदा की जो बेवकूफी है ना, वो इंसानों की हिकमत से ज्यादा हिकमत वाली है। तो खुदा ने कोई भी चीज ऐसे नहीं बनाई, उसने प्लान किया पहले। इफ्सियों, पहला बाब है, तीसरी आयत, एफिशियंस चैप्टर 1:3, हमारे खुदावंद यीशु मसीह के खुदा और बाप की हमद हो जिसने हमको मसीह में आसमानी मुकामों पर हर तरह की रूहानी बरकत बख्शी। चुनांचे उसने हमको, जरा गौर कीजिए, चुनांचे उसने किसे, हमको बनाए आलम से पेशतर, बिफोर द फाउंडेशन वर लेड ऑफ दिस यूनिवर्स, इस दुनिया की बुनियाद रखने से पहले मसीह में चुन लिया। अब अभी दुनिया नहीं बनाई, अभी कुछ बनाया नहीं, तो खुदा ने प्लानिंग कर ली थी कि नदीम लाजर इस दुनिया में आएगा। खुदा ने प्लानिंग कर ली थी कि मुबशर मसीह इस दुनिया में किस साल में, किस दिन में, किस महीने में, किस घड़ी में आएगा, किसके यहां पैदा होगा, और हमारे दिन उसकी किताबों में लिखे हैं, जबूर नंबर 139, जबकि उनमें से एक भी अभी वजूद में नहीं आया था। खुदा ने प्लानिंग पहले कर ली थी। इफ़सियों में ही दूसरा बाब है और आयत नंबर 10 है, क्योंकि हम उसी की कारीगरी हैं और मसीह यस्सु में उन नेक अमाल के वास्ते मखलूक हुए जिनको खुदा ने पहले से हमारे करने के लिए तैयार किया था। खुदा ने दुनिया को बनाने से पहले, हमें पैदा करने से पहले काम हमारे लिए तैयार कर लिए थे कि हमने क्या क्या करना है। कौन से काम? नेक काम। बुरे काम खुदा ने प्लान नहीं किए थे। बाइबल में लिखा है कि हमसे पहले ही खुदा ने नेक काम तैयार कर लिए थे कि हमने ये करने हैं। इसके बाद थसलुनीकियों का दूसरा खत है और दूसरा बाब है और 13वीं आयत है, सेकंड थेसलोनियंस चैप्टर नंबर 2 वर्स 13, लेकिन तुम्हारे बारे में भाइयों खुदावंद के प्यारों हर वक्त खुदा का शुक्र करना हम पर फर्ज है, क्योंकि खुदा ने तुम्हें इब्तदा ही से इसलिए चुन लिया था कि रूह के जरिए से पाकीजा बनकर हक पर ईमान लाकर निजात पाओ। यानी इब्तदा से, दुनिया कब बनाई खुदा ने? बाइबल की पहली आयत, खुदा ने इब्तदा में क्या बनाया? तो इब्तदा में जब उसने जमीन और आसमान बनाए तो ये मसीह खुदावंद के जमाने के लोग हैं, उसके बाद के जमाने के लोग हैं जिनसे बात हो रही है। कम से कम 4000 साल गुजर चुके हैं आदम से लेकर, तो उनको लिखा कि हमें इब्तदा ही से चुन लिया था। पत्रस का पहला खत है, पहला बाब है, दूसरी आयत। ये इसलिए ये आयतें पढ़ रहा हूं वजाहत के लिए कि आपको ज्यादा तस्दीक हो जाए, यकीन हो जाए कि इससे पहले कि खुदा ने दुनिया बनाई, खुदा ने मुझे और आपको सोच रखा था। हम खुदा के इल्म में थे, खुदा के मंसूबे में थे। हम हादसाती तौर पर दुनिया में नहीं पैदा हुए, हम गलती से नहीं आए दुनिया में। दुनिया को बनाने से पहले उसने सोच लिया था कि कौन कौन आएगा इस दुनिया में। पहला पत्रस है पहला बाब और दूसरी आयत, और खुदा बाप के इल्म साबिक के मुआफिक, द फोर नॉलेज ऑफ गॉड, यानी खुदा के पास वो इल्म है जो वाकयात होने से पहले ही उसको पता होता है क्या होगा। मुस्तकबिल खुदा के सामने बिल्कुल ऐसे है कि जो हमें, जैसे हमें यह पता है कि हम चर्च में बैठे हैं, हमें नहीं पता कि 10 मिनट बाद क्या होगा, लेकिन खुदा को हजारों साल बाद का भी पता है। इंसानी एतबार से हजारों साल, खुदा के लिए वक्त कोई माने नहीं रखता। हमारे एतबार से हजारों साल पहले खुदा को मालूम है कि क्या कुछ होना है। सो दुनिया खुदा ने एक प्लानिंग के तहत बनाई, और वो प्लानिंग में हम इंसानों को उसने शामिल किया हुआ है। दुनिया को बनाने से पहले उसने हमें चुन लिया था, हमारे नाम उसने अपने दिल में, अपने जहन में, अपने इल्म में बना लिए थे, चुन लिया था हमें कि हम इस दुनिया में आएंगे और हम क्या क्या काम करेंगे और क्या क्या बातें होंगी। खुदा की कुदरत, हिकमत, अक्ल, फहम से यह अमल मुकम्मल हुआ। यह कायनात बताती है खुदा की हिकमत के बारे में, खुदा की कुदरत के बारे में, खुदा के फहम, उसकी अंडरस्टैंडिंग के बारे में, वो चीजों को कैसे समझता है। खुदा ने दुनिया को बनाने से पहले पूरी प्लानिंग कर ली थी, उसमें खुदा की कुदरत, खुदा की हिकमत और अक्ल यानी फहम, अंडरस्टैंडिंग, चीजों को, मामलात को समझने की जो खुदा की खूबी है वो इसमें शामिल हैं, और ये हमें दिखाई देती हैं। यर्मिया बाब नंबर 51 है और आयत नंबर 15 है, ये वाज़े तौर पर ये तीनों बातें वहां लिखी हुई हैं कि खुदा ने दुनिया को कुदरत के साथ, हिकमत के साथ, फहम, अकल के साथ खुदा ने बनाया, कायम किया, उस्तवार किया। तो अगर दुनिया में आप किसी को देखते हैं ना, तो कोई फजूल चीज खुदा ने नहीं बनाई। कोई भी चीज इस कायनात में खुदा ने फजूल, फालतू, अननेसेसरीली खुदा ने कुछ नहीं बनाया। हर एक चीज के बनाने में उसकी हिकमत है, उसका फहम है, उसकी अक्ल है, और जो चीजें बनी हैं उनमें खुदा की कुदरत नजर आती है। अमल क्या हुआ? कहने से। खुदा कहता गया और चीजें बनती गई, और खुदा ने कहा रोशनी हो जा, हो गई। खुदा ने कहा पानी हो, पानी हो गए। इनके बीच में फिजा हो, फिजा हो गई। जमीन निकल आए, जमीन निकल आई। अच्छा, इस पे सब्जे आ जाए, दरख्त, फूल, पौधे आ जाए, आ गए। जानवर आ जाए, आ गए। परिंदे आने आ जाए, आ गए। सितारे, चांद, सूरज आ जाए, आ गए। सारे जानवर आ गए। वो चीजों को ऐसे बुलाता है जैसे वो पहले से थी, हालांकि उनका वजूद नहीं था। खुदा उनको बुलाता रहा तो वो आती गई, बिल्कुल ऐसे कि जैसे वो पहले से ही थी। और वो सितारों के नाम ले रखता है, हर एक एक कायनात के जर्रे को वो बाय नेम जानता है। मूसा से उसने कहा मैं तुझे बनाम जानता हूं, बाय नेम आई नो यू, मैं तुझे तेरे नाम से बनाम तुझे जानता हूं। اور بائبل میں لکھا ہے وہ ستاروں کے نام رکھتا ہے, ہمیں تو پتہ بھی نہیں کتنے ستارے ہیں کائنات میں, گنتی ختم ہو جاتی ہے ہماری, سائنسدانوں سے ستاروں کی تعداد نہیں گنی گئی, اس کو ہر ایک کے نام آتے ہیں. جس نے آدم کو یہ کیپیسٹی دی تھی کہ دنیا میں یہ کروڑوں جانور مخلوقات ہر طرح کی, زمین پر رینگنے والے, چلنے والے, اڑنے والے, تیرنے والے, ساری چیزیں تیرے سامنے آ جائیں گی اور تو ان کے جو نام رکھے گا وہ ہوں گے. آدم کے پاس اتنا علم تھا, کس کا دیا ہوا تھا؟ خدا کا, کہ اس نے کائنات میں ہر ایک زندہ چیز کا نام رکھا. تو جس نے آدم کو بنایا اور آدم کو عقل دی, اس کی ذات, اس کی طاقت, اس کا علم, اس کی قدرت کتنی بڑی ہوگی. خدا سب کچھ ایک دم بنانے کی طاقت رکھتا ہے, سب کچھ ایک دم بنانے کی طاقت رکھتا ہے. ہو جا, ہو گئی. بائبل میں لکھا ہے نا, ہو جا, ہو گئی. اور خدا نے روشنی کو دن کہا اور اندھیرے کو رات, اور شام ہوئی اور صبح ہوئی, سو پہلا دن ہوا. خدا روشنی بنا کے تھک گیا, باقی کا کام کل کریں گے. خدا سب کچھ ایک دم بنانے کی طاقت رکھنے کے باوجود چھ دن میں بناتا ہے. کسی کو ایکسپیرینس ہو کہ امتحان سے پہلے والی رات کو کچھ تیاری کر کے ایگزام پاس کر لینے کی, ایک دو تین چار پانچ چھ سات آٹھ نو, ہم جب ایک رات میں پڑھنے کے بعد پاس ہو سکتے ہیں تو پورا سال فیسے کیوں دیتے ہیں؟ کیپیسٹی ہے نا ہم میں, ایک رات میں ہم پڑھائی کرتے ہیں اور صبح امتحان میں جا کے بیٹھتے اور پاس ہو جاتے ہیں, ڈگری لے لیتے ہیں, اس کے باوجود ہم پورا سال پڑھتے ہیں. اس سوال کے ساتھ اگلے جمعے یہیں سے شروع کریں گے, کیونکہ جو سب کچھ ایک ہی وقت میں, ایک ہی پل میں بنا سکتا تھا, اس نے چھ دن لیے, تو میں تو بہت چھوٹا ہوں, آج ہی سب کچھ ختم نہیں کر سکتا, ہو سکتا ہے چھ ہفتے لو. یاد رکھیں, خداوند سب کچھ کرنے کی طاقت رکھتا ہے. یہ دنیا فضول نہیں ہے, خدا نے پلانز کے ساتھ بنائی ہے, منصوبے کے تحت بنائی ہے. اس منصوبے میں میں اور آپ دنیا کے بننے سے پہلے ہی شامل ہیں. یہ کتنی خوبصورت بات ہے کہ خدا نے مجھے اور آپ کو ذہن میں رکھ کے یہ دنیا بنائی ہے. یہ جملہ اپنے ذہن میں, اپنے دل میں نقش کر کے جائیے گا, خدا نے یہ دنیا مجھے اور آپ کو اپنے ذہن میں رکھ کے بنائی ہے. بات پہنچ گئی؟ خدا نے یہ دنیا مجھے اور آپ کو اپنے ذہن میں رکھ کے بنائی ہے. کتنی بڑی عزت کی بات ہے کہ خدا نے مجھے اور آپ کو اپنے ذہن میں رکھا اور پھر دنیا بنائی. کیا سبب تھا, کیا کام ہے, کس طرح سے؟ جب وہ ایک دم کرنے کی طاقت رکھتا ہے تو بھی وہ دن لیتا ہے. اس نے دن لیے بنانے میں, دن لگائے اس نے بنانے میں. کیا حکمت تھی؟ اگلے جمعے ہم سیکھیں گے.